أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ادعو الى سبيل ربك بالحكمة والموعظة الحسنة وجادلهم بالتي هي احسن ان ربك هو اعلم بمن ضل عن سبيله وهو اعلم بالمهتدين. یہ سورہ نحل کی آیت نمبر 125 میں نے آپ کے سامنے تلاوت کی ہے. آیت کا ترجمہ ہے، اپنے رب کے راستے کی طرف بلائیے حکمت کے ساتھ، موعظہ حسنہ کے ساتھ اور مجادلہ احسن کے ساتھ. اس آیت کو معنوی اعتبار سے ہم تین حصوں میں تقسیم کر سکتے ہیں. اس کا پہلا حصہ ہے ادعو الی سبیل ربک، کہ اپنے رب کے راستے کی طرف بلائیے، یعنی چل تو پہلے ہی رہے ہیں، اس سے اگلی منزل کی بات ہے کہ جس راستے پر خود چل رہے ہیں اس راستے پر چلنے کی دوسروں کو بھی دعوت دیں. تو اس میں ہمیں اپنے فرض منصبی کی طرف توجہ دلائی گئی ہے کہ امت مسلمہ کا ایک فرد ہونے کی حیثیت سے ہماری یہ ذمہ داری ہے کہ جس دعوت کو ہم نے خود قبول کیا ہے اس دعوت کو دوسرے بندگان خدا تک پہنچائیں. آیت کا دوسرا حصہ ہے بالحکمت والموعظۃ الحسنۃ وجادلہم باللتی ہی احسن، کہ اگر کوئی آدمی اپنے اس فرض منصبی کو پورا کرنا چاہتا ہو اور پورا کرنے کی اس کو توفیق نصیب ہو جائے تو اسے چاہیے کہ یہ کام وہ حکمت کے ساتھ، موضع حسنہ کے ساتھ اور مجادلہ احسن کے ساتھ سر انجام دے. آیت کا جو تیسرا حصہ ہے ان ربک هو اعلم بمن ضل عن سبیله وهو اعلم بالمهتدین، کہ اس بات کو تو تمہارا رب ہی بہتر جانتا ہے کہ کون گم کردہ راہ ہے اور کس کو راہ ہدایت ملنے والی ہے. اس میں ایک وارننگ ہے ان لوگوں کے لیے جو اپنے فرض منصبی کو پہچانتے ہوئے لوگوں کو رب کے راستے کی طرف چلنے کی دعوت دیں اور اس دعوت کا فریضہ سر انجام دینے کے لیے وہ طریقہ بھی اختیار کریں جو اس آیت میں بیان کیا گیا ہے. تو ایسے آدمی کو دعوت دیتے ہوئے بعض اوقات کچھ ایسے حالات سے دوچار ہونا پڑ جاتا ہے، وہ کسی ایسے موڑ پہ پہنچ جاتا ہے جہاں سے اس بات کا بڑا اندیشہ ہوتا ہے کہ وہ کوئی غلط موڑ نہ مڑ جائے. تو لہذا دائی کو اللہ تعالیٰ کی طرف سے ایک وارننگ ہے جس کی تفصیل انشاءاللہ ہم آگے چل کر بیان کریں گے. حضرات، اگر چند لفظوں میں ہم اپنے دین کا خلاصہ بیان کریں تو ہم کہہ سکتے ہیں کہ ہمارے دین کا خلاصہ ہے کہ نیک بنو اور نیکی پھیلاؤ. دونوں باتیں ضروری ہیں. آدمی کو خود بھی نیک بننا چاہیے اور دوسرے بندگان خدا کو بھی نیکی کی دعوت دینی چاہیے. یہ دونوں باتیں سائملٹینیسلی واجب التعمیل ہیں اور دونوں باتوں پر بیک وقت عمل کرنا چاہیے. یہ جو بات ہے کہ نیک بنو، اس کے بارے میں قرآن مجید میں اور نبی پاک صلی اللہ علیہ وسلم کے ارشادات میں متعدد احکامات ملتے ہیں. ایک جگہ فرمایا کہ ادخلوا فی السلم کافا، کہ پورے کے پورے اسلام میں داخل ہو جاؤ. ایک دوسری جگہ فرمایا کہ اتبعوا ما انزل الیکم من ربکم، کہ تمہارے رب کی جانب سے جو کچھ بھی تمہاری طرف اتارا گیا ہے اس سارے کے سارے کی پیروی کرو. ایک جگہ فرمایا کہ وما خلقت الجن والانس الا ليعبدون، کہ انسان کا مقصد پیدائش ہی یہ ہے کہ وہ اپنی ساری زندگی میں اللہ کی عبادت کرے، اس کی غلامی کرے. ایک اور جگہ فرمایا کہ انا صلاتی و نسکی و محیایا و مماتی للہ رب العالمین، کہ میری نمازیں اور میری قربانیاں اور میرا مرنا اور میرا جینا سب کچھ اللہ کے لیے ہے. تو حضرات، پورے دین کی اطاعت، پورے دین کی تعلیمات کی اطاعت کرنا، اتباع کرنا، یہ پہلا کام ہے جو ایک بندہ مومن کو کرنا چاہیے جو نیک بنوں کے عنوان کے تحت آتا ہے. اور اس میں اس بات کی کوئی گنجائش نہیں ہے کہ اپنی زندگی کے بعض معاملات میں تو آدمی دین کی تعلیمات کے مطابق عمل کرے اور بعض معاملات میں وہ دین کی تعلیمات کی پرواہ نہ کرے. جو ایسا کرتا ہے اس پر اللہ تعالیٰ الزامی پھٹکار उसको इल्जामी फटकार देता है कि अफतों में नूना बेबाजिल किताब बतक फरूना बेबाजन, कि तुम किताब इलाही के बाज हिस्सों को मानते हो और बाज हिस्सों को मानने से इनकार करते हो। ये बात भी समझ लेनी चाहिए कि हमारा दीन जो है वो एक निज़ाम जिंदगी है, ज़ाब्ता हयात है। जिंदगी का कोई गोशा, कोई पहलू, कोई मामला ऐसा नहीं है जो दीन के दायरा अमल में ना आता हो, जिसके बारे में दीन ने हिदायत ना दी हो और जिसके बारे में दीन ने अपने मानने वालों से ये मुतालबा ना किया हो कि वो छोटी बड़ी हर चीज के मामले में दीन की तालीमात की पाबंदी करते हुए जिंदगी गुजारें। ये जो दूसरा हिस्सा है कि नेकी फैलाओ, इसके बारे में भी बेशुमार अहकाम हैं। यही आयत जो मैंने अभी आपके सामने पढ़ी कि उदो इला सबील रब्बे का, लोगों को रब के रास्ते की तरफ चलने की दावत दें, दावत देना। दूसरा इसके लिए लफज तबलीग का इस्तेमाल हुआ है कि या अय्युहर रसूलो बल्लिग मा उन्ज़िला इलैक मिन रब्बिक व इन लम तफल फमा बल्लगता रिसालतहु, कि ए नबी आप उन सारी बातों को लोगों तक पहुंचाएं, उन सारी बातों की लोगों को तबलीग करें जो आपकी तरफ हमारी तरफ से भेजी गई हैं, और अगर तुमने ये काम नहीं किया तो फिर तुमने हक़ पैगंबरी अदा नहीं किया। किसी जगह इसके लिए अमर बिल मारूफ और नहीं अनिल मुनकर के अल्फाज आए हैं, कुन तुम खैरा उम्मतिन उखरजत लिन्नास तामुरून बिल मारूफ व तनहौना अनिल मुनकर, कि तुम वो बेहतरीन उम्मत हो जिसे अल्लाह ताला ने अफराद नस्ल इंसानी के लिए इसलिए बर्पा किया है कि तुम अमर बिल मारूफ और नहीं अनिल मुनकर का फरीजा सर अंजाम देते हो। तो हजरात इसके लिए किसी जगह अमर और नहीं के अल्फाज आए हैं, किसी जगह शहादत हक के अल्फाज आए हैं, किसी जगह अकामत दीन के अल्फाज आए हैं, किसी जगह दावत का लफ्ज आया है, किसी जगह तबलीग का लफ्ज आया है। मकसद ये है कि मुख्तलिफ तरीकों से ये बात इंसानों के कल्ब व जहन के ऊपर बिठा दी जाए, नक्श कर दी जाए कि उनका ये काम है कि वो जिस दावत को खुद कबूल करते हैं उसे दूसरों तक भी पहुंचाएं। बंदा मोमिन ये नहीं कह सकता कि तुझको पराई क्या पड़ी अपनी नबेड़ तू, और बंदा मोमिन का ये काम भी नहीं है कि वो सारी दुनिया की नेकी बदी से तो दिलचस्पी रखता हो लेकिन अपने गिरेबान में मुंह डालकर अपने नफ्स की खबासतों की कभी खबर वो ना ले, सारे जहान की खबर अपने जहां से बेखबर, ये भी नहीं होना चाहिए। दोनों बातें बयक वक्त वाजिमुत तामील हैं, खुद भी नेक बनना है और दूसरों को भी नेकी की दावत देना है। फिर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के बारे में हमारा अकीदा है कि आप नबी आखिरुज़्ज़मा हैं, आप पर नबूवत का सिलसिला मुनक़ता हो गया है। लेकिन हजरत सिलसिला नबूवत मुनक़ता हो गया है, इंसानों की पैदाइश का सिलसिला तो नहीं रुका, इंसानी आबादी तो बराबर बढ़ रही है और उस तक अल्लाह ताला की तालीमात पहुंचाने की और दीन की दावत देने की जरूरत भी बाकी है। लिहाजा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत के ऊपर ये जिम्मेदारी लगाई है कि बल्लेगु अन्नी बलो आया, कि तुम मेरी तरफ से पहुंचाओ चाहो चाहे एक ही आयत क्यों ना हो। चूंकि सिलसिला अंबिया खत्म हो गया है लिहाजा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उलमाए उम्मती का अंबियाए बनी इसराइल, कि जो काम पहले अंबिया किया करते थे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के इस दुनिया से तशरीफ ले जाने के बाद वो काम उनकी उम्मत किया करेगी। और ये जो बात कही बल्लिगु अन्नी वलो आया, कि चाहे एक जुमला ही क्यों ना हो, एक आयत ही क्यों ना हो, ये बात कह के नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को वाजे कर दिया कि उनकी उम्मत का हर आदमी दाई है और मुबल्लग है। वो ये नहीं कह सकता कि जी मैं तो जामे अजहर का फाजिल नहीं हूं, जी मैंने तो देवबंद से डिग्री हासिल नहीं की है, ये बात नहीं है। जो आदमी जो कर सकता है, जितनी उसके अंदर इस्तेदाद है, जितनी अहलियत है, जितनी सलाहियत है, उतना वो काम करे और उसी की बाबत उसकी मसूलियत है, उससे पूछा जाएगा। जो बंदा जो काम कर सकता है फिर वो करके अल्लाह के हजूर नहीं जाता, उसकी मसूलियत है, उसकी पुरसश है। तो लिहाजा हर बंदे को अपनी अहलियत का, अपनी सलाहियत का खुद जायजा लेना चाहिए कि वो क्या काम कर सकता है। तकरीर कर सकता है, खुतबा दे सकता है, टेबल पर अच्छी गुफ्तगू कर सकता है, कोई किताब लिख सकता है, मकाला लिख, जो काम बंदा कर सकता है वो बंदे को करके जाना चाहिए। इसलिए कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि वलो आया, चाहे एक जुमला ही क्यों ना हो, वो मेरी तरफ से पहुंचाओ। तो कोई मोमिन ये नहीं कह सकता जी मुझे तो एक आयत भी नहीं आती। तो लिहाजा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये जुमला कहकर हमारा काम जो है वो एक लिहाज से बड़ा मुश्किल कर दिया है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जब खुतबा हज्जतुल विदा के मौके पर 100,000 मजमे से मुखातब थे, تو وہاں نبی پاک صلی اللہ علیہ وسلم نے لوگوں سے پوچھا الا حل بلغت، تو لوگوں بتاؤ کیا میں نے خدا کا پیغام تم تک پہنچا دیا ہے؟ نبی پاک صلی اللہ علیہ وسلم کو اپنی ذمہ داری کا احساس تھا کہ اللہ کے ہاں مجھے شہادت دینا ہے، اور ان لوگوں سے پوچھا جائے گا کہ ان تک خدا کا پیغام پیغمبر نے پہنچا دیا تھا یا نہیں. تو لہذا نبی پاک صلی اللہ علیہ وسلم نے مناسب سمجھا کہ ان لوگوں سے یہی پوچھ لیں جن سے اللہ تعالیٰ قیامت کے دن گواہی لے گا. تو نبی پاک صلی اللہ علیہ وسلم اپنی اس ذمہ داری کے حوالے سے فکر مند رہتے تھے کہ کہیں اس ذمہ داری کی ادائیگی میں مجھ سے کوئی کوتاہی تو نہیں ہو رہی. اللہ تعالیٰ الٹا نبی پاک صلی اللہ علیہ وسلم کو تسلی دیتا ہے، فذکر انما انت مذکر لست الیہم بمسیطر، آپ کیوں پریشان ہوتے ہیں؟ آپ کا کام تو سمجھا دینا ہے، آپ سمجھا دیجئے، باقی آپ ان کے اوپر داروغہ بنا کر تو نہیں بھیجے گئے ہیں. لا اللہ کا باقی نفس کا کہ آپ اپنی جان گھلا لیں گے اس بات کے پیچھے کہ یہ لوگ آپ کی بات کو مانتے نہیں ہیں. تو صحیح الفطرت آدمی جو ہوتا ہے وہ ہمیشہ اپنے بارے میں غور کرتا ہے کہ کہیں مجھ سے کوئی کوتاہی تو نہیں ہو رہی، آخر یہ لوگ میری بات کیوں نہیں مانتے. تو لہذا نبی پاک صلی اللہ علیہ وسلم نے لوگوں سے پوچھا الا حل بلغ، تو لوگوں بتاؤ کیا میں نے خدا کا پیغام تم تک پہنچا دیا ہے؟ تو مجمع سے آوازیں آئیں کہ قد بلغتا و دیتا و نصحتا، کہ ہم گواہی دیتے ہیں کہ آپ نے اللہ کا پیغام ہم تک پہنچا دیا، آپ نے حق نصیحت ادا کر دیا، آپ نے حق خیر کا ہی ادا کر. تو نبی پاک صلی اللہ علیہ وسلم نے سکون کا سانس لیا، ایسے معلوم ہوتا ہے جیسے کاندھوں پر ایک بڑا بھاری بوجھ تھا. لوگوں کی طرف سے یہ گواہی سن کر آپ کو یہ تسلی ہوئی کہ یا اللہ تیرا شکر ہے کہ میں اس ذمہ داری سے کما حق کو فارغ ہو گیا ہوں جو تو نے میرے اوپر عائد کی تھی. پھر نبی پاک صلی اللہ علیہ وسلم نے اپنی انگشت شہادت اٹھائی، آسمان کی طرف دیکھا اور تین مرتبہ کہ اللہم اشہد اللہم اشہد اللہم اشہد، اوپر بھی دیکھتے تھے اللہ کی طرف اور سامنے بیٹھے ہوئے لوگوں کی طرف بھی دیکھتے تھے، اور تین بار یہ جملہ کہا کہ یا مولا تو بھی گواہ رہی ہو، یا مولا تو بھی گواہ رہی ہو، یا مولا تو بھی گواہ رہی ہو، تیرے یہ بندے تیرے سامنے شہادت دیتے ہیں کہ میں نے تیرا پیغام ان تک پہنچا دیا. تو حضرات یہ باتیں ہیں جو اس حوالے سے میں آپ کے سامنے عرض کر رہا ہوں کہ نیکی پھیلاؤ. جگر مراد آبادی کا ایک شعر ہے کہ میں وہ صاف کیوں نہ کہہ دوں جو ہے فرق تجھ میں مجھ میں، تیرا درد درد تنہا میرا غم غمے زمانہ. بندہ غم بندہ مومن کا غم تو غمے زمانہ ہوتا ہے، وہ تو ساری دنیا کی فکر کرتا ہے کہ جو راستہ میں نے اچھا سمجھ کر اپنے لیے منتخب کیا ہے وہ راستہ میرے دوسرے بھائی بھی اپنے لیے چن لیں. علامہ اقبال رحمت اللہ علیہ نے اپنی مشہور کتاب ریکنسٹرکشن آف ریلیجس تھاٹ ان اسلام کے چوتھے لیکچر میں ایک جگہ ایک صوفی اور ایک نبی کے فرق کو واضح کرنے کی کوشش کی ہے. وہاں انہوں نے مشہور صوفی بزرگ مولانا عبد القدوس گنگوہی رحمت اللہ علیہ کا ایک قول نقل کیا ہے. معراج شریف کے حوالے سے وہ ارشاد فرماتے ہیں کہ محمد عربی بالائے آسمان رفت و باز آمد، با خدا اگر من رفت میں باز نے آمد میں، کہ محمد عربی صلی اللہ علیہ وسلم آسمان بالا پر تشریف لے گئے اور پھر واپس پلٹ آئے. خدا کی قسم اگر مجھے وہاں جانے کا موقع ملا ہوتا تو میں وہیں رک جاتا، میں کبھی واپس نہ آتا. حضرات یہ فرق ہے ایک صوفی میں اور ایک نبی میں کہ صوفی تو حال مست ہوتا ہے، وہ اپنی ذات کی اصلاح تک اپنی کوشش کو محدود رکھتا ہے. اگر اس کی ذاتی اصلاح ہو جائے، اگر اس کا باطن صحیح ہو جائے تو وہ سمجھتا ہے جی ٹھیک ہے مجھے جو کچھ کرنا تھا میں نے کر لیا ہے، میں اب کامیاب انسان. وہ حال مست ہوتا ہے، اپنی ذات تک اپنی کوشش کو محدود. لیکن نبی کا غم تو غم زمانہ ہوتا ہے. نبی کو تو جو چیزیں ملتی ہیں جو کچھ اسے حاصل ہوتا ہے وہ اپنی امت کے درمیان تقسیم کرتا ہے. نبی پاک صلی اللہ علیہ وسلم آسمان بالا پر گئے، وہاں ان کو بہت کچھ ملا، دعائیں ملیں، ہدایات ملے، تحفے ملے، ہدیے ملے، جو کچھ بھی اللہ تعالیٰ کی طرف سے ان کو نعمتیں ملی، نبی ہونے کی حیثیت سے ان کا یہ کام تھا اور انہوں نے یہ کام کیا کہ واپس آئے اور وہ ساری چیزیں امت کے درمیان تقسیم کر دی. تو حضرات میں عرض یہ کر رہا تھا کہ یہ فرق ہے ایک نبی میں اور ایک صوفی میں، اور جو ابھی میں نے جو گزارشات آپ کے سامنے رکھی اس میں میں نے آپ کے سامنے یہ بات آپ کو سمجھائی ہے کہ بھئی نیک بنو اور نیکی پھیلاؤ، یہ ہمارے دین کا سلوگن ہے، یہ ہمارے دین کا خلاصہ ہے. دونوں چیزوں کے اوپر سائملٹینیسلی عمل کرنا چاہیے. اب اگر کسی آدمی کو دعوت کی علمبرداری کی توفیق نصیب ہو جائے تو اسے یہ کام کیسے کرنا چاہیے؟ پہلی بات یہ کہ اسے بالحکمہ، کہ اس کو حکمت کے ساتھ کام کرنا. حکمت کا مطلب وہ اعلیٰ درجے کی مومنانہ اجتہادی بصیرت ہے जिसके नतीजे में आदमी के अंदर गलत और सही के दरमियान फर्क करने की, इम्तियाज करने की सलाहियत पैदा हो जाती है। कुव्वत फैसला, दानाई, दानश, बसीरत, फरासत, इसका नाम हिकमत है। और हिकमत के जो मोटी मोटी बातें हैं वो मैं आपके सामने रखने की कोशिश करता हूं। सबसे पहली बात यह है कि पूरे दीन की दावत देनी चाहिए। हमारा दीन एक निज़ाम ज़िंदगी है, हमारे दीन में दीन और दुनिया की कोई तफरीक नहीं है, रहबानियत की तालीम नहीं है, तर्क दुनिया की तालीम नहीं है, नफस कुशी की तालीम नहीं है। हमारा दीन ज़िंदगी के हर मामले के बारे में गुफ्तगू करता है, बहस करता है। तो लिहाजा दीन को एक निज़ाम ज़िंदगी, एक ज़ाब्ता हयात की हैसियत से लोगों के सामने पेश करना चाहिए। दूसरी बात यह है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के तर्ज अमल से यह मालूम होता है कि उनके ज़माने में बहुत सी बुराइयाँ थीं। लोग शराब पीते थे, कत्ल करते थे, बदकारी करते थे, और सबसे घिनौना जुर्म ये करते थे कि अपनी बेटियों को अपने हाथों जिंदा दफन कर देते थे। लेकिन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इनमें से किसी मसले को भी इशू नहीं बनाया। चाहते तो खास तौर से ये जो लड़कियों को जिंदा दरगोर किया जाता था, इस मसले को एक मसले की हैसियत से, एक इशू की हैसियत से उठा सकते थे, लेकिन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने किसी मसले को इशू की हैसियत से नहीं उठाया। अपनी उसूली दावत कुल ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह ये पेश करते रहे। यहीं से आपने आगाज किया और यहीं से आपने अपनी दावत का इत्मीनान किया। दूसरी बात यह है कि आपने उसूलों की बुनियाद पर किसी तरह का कोई कंप्रोमाइज कबूल नहीं किया। मुख्तलिफ सफारतें आपके पास आईं, बहुत सी पेशकशें आपको की गईं, दुनिया जहान की जो चीज़ें जो एक इंसान दूसरे इंसान को ऑफर कर सकता है वो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को ऑफर हुई, लेकिन आपने अपनी उसूली दावत से सरे मुंह भी पीछे हटना कबूल नहीं किया। आप अपनी दावत बड़े नागुफ्ता बे हालात में, बड़े मखदूश हालात में दावत जो है वो पूरे दीन की देते रहे। तो लिहाजा कोई ऐसा कंप्रोमाइज बंदे को नहीं करना चाहिए जिसमें वो अपनी दावत के अंदर कोई रद्दो बदल कर रहा हो। तीसरी बात यह है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो दावत पेश की वो तदरीज के साथ पेश की, सारा दीन एकदम से पेश नहीं कर दिया। आप देखें कि अल्लाह ताला की तरफ से जो दीन नाजल हुआ है वो एक दिन में, एक माह में, एक साल में नहीं हुआ, पूरे 23 साल में दीन का नजूल हुआ और पूरे 23 साल ही उसके नफाज में लग गए। और आप देखें शराब की जो ममानियत है वो तीन अहकाम के नतीजे में नाफज की गई। तो लिहाजा हमें भी ये चाहिए कि हम इस मामले में बेसब्री और जल्दबाजी का मुजाहरा न करें, तरीके से हिकमत के साथ, प्लानिंग के साथ दीन को पेश करें, उसको नाफज करें। ना ये एक ही हल्ले में नाफज हो सकता है, ना नाजल हुआ था ना पहले नाफज हुआ था। तो लिहाजा ये बात भी पेश नजर रखनी चाहिए कि तदरीज के साथ ये काम करना चाहिए। फिर यह है कि इसी से मिलती जुलती बात है कि जितनी आपका मुखातब खुराक हजम कर सकता हो उतनी खुराक उसको देनी चाहिए। आदमी की बड़ी कोशिश होती है कि जितनी जल्दी हो दूसरा आदमी जो है वो ठीक हो जाए, लेकिन इस मामले में आदमी को बेसब्र नहीं होना चाहिए। उसको चाहिए कि उतनी उसको खुराक दे जितनी वो हजम करता जाए साथ साथ, और ऐसे तरीके से उसको दावत दे कि उसके लिए वो किसी मुश्किल का बायस ना बने, उसके लिए कोई उकताहट का बायस ना हो, ऐसा ना हो कि वो आपकी शक्ल देखकर वो मंजर से ही हट जाए, आपकी बात सुनने के लिए तैयार ना हो, वो थके ना, वो उकताए ना, वो बेजार ना हो। ये चीज़ें जहन में रखकर दावत जो है वो देनी चाहिए। और किसान की तरह मेहनत करनी चाहिए और ताकुब करना चाहिए। किसान कैसे मेहनत करता है? पहले वो जमीन तैयार करता है। ऐसे ही वो छट्टा नहीं लगाता जाता कि फेंक दिया, आज यहाँ बीज फेंका, कल वहाँ फेंका, परसों वहाँ फेंका, नहीं। जिस जगह वो बीज डालता है, बीज डालने से पहले वो जमीन तैयार करता है, फिर बीज डालता है, फिर मुसलसल तवज्जो करता है कब पानी देना है, कब गोड़ी करनी है, कब खाद डालनी है, कब झाड़ झंकार से उसकी सफाई करनी है, कीड़ों मकौड़ों से या अंदरूनी बैरूनी आफतों से जमीन को बचाना है। मुसलसल ताकुब करता है, फॉलो करता रहता है ताकि उसकी फसल जो है वो लहलहाती ही उसके सामने आ जाती है। तो लिहाजा दाई का भी ये काम है कि वो बस छट्टा दे के एक आदमी को एक बात कह के आगे ना निकल जाए, फिर सारी उम्र कभी उससे मुलाकात ही ना हो। मेहनत करनी चाहिए, मुसलसल किसी फर्द के ऊपर तवज्जो करनी चाहिए। एक एक आदमी के ऊपर जिस तरह, जैसा कि मैंने अर्ज किया, किसान ये काम करता है, बिल्कुल उसी तरह ये काम करना चाहिए। फिर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का एक तरीका ये भी था, और यही हमें अपनाना चाहिए, कि लोगों का जहन पहले नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बदला। लोगों का जहन बदलें, उनकी सोच बदलें, उनका दिल बदलें। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि इंसान के पहलू में गोश्त का एक टुकड़ा है, अगर वो सही हो तो सारा जिस्म सही हो जाता है, और अगर गोश्त के उस टुकड़े में कोई फसाद और खराबी आ जाए तो सारे जिस्म में फसाद और खराबी आ जाती है, और गोश्त का वो टुकड़ा इंसान का दिल है। तो लिहाजा कोशिश ये होनी चाहिए कि बंदे का जहन बदले, सोच बदले, उसका दिल बदले, वो बात सुनने के लिए तैयार हो, उसके अकायद सही हों, उसके ख्यालात सही हों। जब अकायद सही होंगे, ख्यालात सही होंगे, वो अल्लाह को मानता होगा, रसूल को मानता होगा, यौम आखरत को मानता होगा, तो फिर वो तालीमात के ऊपर अमल करने के लिए तैयार होगा। आप पहले ही उसको अहकाम सुनाएं, उसका जहन ही नहीं बदला, वो अल्लाह ही को नहीं मानता, वो रसूल ही को नहीं मानता, तो वो आपके अहकाम कैसे मानेगा। लिहाजा ये बड़ी जरूरी बात है कि आप इस तरतीब से काम करें कि पहले लोगों के जहन बदलें। इसी तरह जो सोसाइटी का दानश्वर तबका है, अहले इलम तबका है, ऊंचा तबका है, उसके ऊपर ज्यादा टाइम लगाना चाहिए, इसलिए कि वो लोग इमाम होते हैं, मुक्तदी नहीं होते। उनका बड़ा असर होता है, उनके पास बड़े वसाइल होते हैं। उनमें से एक आदमी अगर ईमान ले आए तो उसके नतीजे में उसके बहुत से फॉलोअर्स होते हैं, उसके बहुत से मुक्तदी होते हैं, वो भी ऑटोमेटिकली ठीक हो जाते हैं। खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को देखें कि मक्के के सरदारों में से एक एक के पास खुद जाती तौर पर गए हैं और उसको दीन की दावत दी है, और बाद सरदारों के नाम लेकर अल्लाह से दुआ की है कि या मौला इनके कबूल इस्लाम से इस्लाम को तकवीयत पहुंचा। तो लिहाजा वो जो सोसाइटी का ऊंचा तबका है उसकी तरफ तवज्जो करनी चाहिए। फिर यह है कि दावत का तरीका यह है कि अल कदम फल कदम के उसूल पर यह दावत देनी चाहिए, एक तरतीब के साथ आगे बढ़ना चाहिए। सबसे पहले अपने आप को ठीक करें, कु अनफुसकुम, अपने आप को ठीक करो, अपने आप को जहन्नम की आग से बचाओ, ये पहला दर्जा है। फिर अपने अहल वयाल की बारी आती है, कु अनफुसकुम व अहलीकुम नारा, अपने आप को बचाओ जहन्नम के अजाब से, और फिर दावत का मुखातब बनाओ अपने अहल वयाल को। फिर फरमाया कि वानज़ रशीरत अकल अकरबीन, फिर अपने रिश्तेदारों की तरफ, अपने खानदान की तरफ मुतवज्जो हो, और फिर आखिर में बात है कि इन्नी रसूलुल्लाह अलैकुम जमीया, के अफराद नस्ल इंसानी, मैं तो तुम सब की तरफ रसूल बनाकर भेजा गया हूं। तो दावत देने का तरीका यह है कि इस तरतीब के साथ आगे बढ़ें। फिर हुक्म है कि कल्ले मुन्नासा अला कदरे अकूलहम, लोगों से उनकी जहनी सतह के मुताबिक बात करो। एक आदमी अनपढ़ है तो और तरह बात करो, एक आदमी एमए पीएचडी है तो और तरह बात करो, हर किसी के साथ एक ही अंदाज से बात करना ये सही नहीं है। फिर फरमाया बशरू वला तुनफ़रू, कि लोगों को खुशखबरी दो, किसी चीज का अच्छा पहलू उनके सामने रखो, वला तुनफ़रू, उनको बेजार न करो, उनको दीन से दूर न भगाओ। यस्सेरू वला तौस्सेरू, ये और हदायत है कि लोगों के लिए आसानियां पैदा करो, लोगों के लिए मुश्किलात और दिक्कतें ना पैदा करो। हर चीज में कोई ना कोई पहलू आसानी का, राहत का होता है, और दूसरा पहलू उसमें कुल्फत का, तकलीफ का, मुशक्कत का होता है। आप ऐसे तरीके से चीज को पेश करें कि दूसरे के लिए दीन हवा ना मालूम हो। बिल्कुल ऐसे ही जैसे फूल है, अब फूल के अंदर, फूल के साथ कांटा भी अल्लाह ने लगाया, ये अल्लाह का निजाम है। अब आप अगर लोगों को कांटे से इतना डराएंगे कि जनाब कांटे की चुभन से ये तकलीफ होती है, ऐसे होता है, ये हो जाता है, नतीजा ये होगा कि कोई बंदा खुदा फूल के नज़दीक जाने की हिम्मत नहीं करेगा कि जनाब फूल के नज़दीक गए तो कांटा चुभ जाता है और उससे ये तकलीफ होती है। कांटे की चुभन का जिक्र जरूर करें, उसको छुपाना नहीं चाहिए, लेकिन ऐसे अंदाज में पेश करें कि भाई कांटे की चुभन उसको होती है जिसको कांटा चुभ जाए, कभी कभार चुभ भी जाए तो कोई बात नहीं, लेकिन फूल को उसकी रंगत देखें, उसकी खुशबू देखें, उसकी लताफत देखें, उसका अपना एक मजा है, उसका अपना एक लुत्फ है। तो लिहाजा आदमी एहतियात करे तो कांटे से बचकर फूल तोड़ सकता है और फूल से मुस्तफीद हो सकता है, और सारी दुनिया हो रही है। तो लिहाजा चाहिए कि आदमी ऐसे तरीके से दीन को पेश करे कि बंदा फूल तोड़ने की तरफ मुतवज्जो हो, उसकी रंगत से, उसकी लताफत से, उसकी खुशबू से फायदा उठाए और उसके कांटे से बच जाए। नमाज को ले लें आप, उसमें बिलाशुबा ये मुशक्कत का पहलू भी है जी, हर वक्त अपना जिस्म पास रखो जी, अपने कपड़े पाक रखो जी, वुजू संजय का एहतमाम करो जी। अभी आप कोई गेम खेल रहे थे, अचानक हुक्म आ गया हय्या अलसला, गेम को वहीं छोड़ो जी, वहां पहुंचो जी। आप कोई दुकानदार थे, सौदा तोड़ रहे थे जी, आप मुलाजमत थे जी, कोई खत टाइप कर रहे थे, हय्या अलसला का हुक्म आ गया, ये क्या मुसीबत है? सोचने वाला ये सोच सकता है? इन्ना हाला कबीरतन, अल्लाह ताला ने कहा कि ये भारी चीज है आम आदमी के लिए, इल्ला ये कि वो अल्लाह को अल्लाह मानता हो। लेकिन दूसरा पहलू भी उसमें है कि भाई इससे जिस्म भी पाक रहता है, कपड़े भी पाक रहते हैं, आदमी पेशाब गंदगी गलाजत से बचा रहता है, सुकून मिलता है, कंसंट्रेशन नसीब होती है, ज्यादा तवज्जो के साथ बंदा काम कर सकता है, अपने मालिक को राजी करता है, और सबसे बड़ी बात यह कि मरने के बाद रब के हुजूर पेश होगा तो अल्लाह का एक इताअत गुजार और शुक्र गुजार बंदा बन के वो पेश होगा, तो वहां उसको बड़ी अल्लाह ताला की तरफ से इनायतें होंगी। तो ये बातें भी हैं। इस्लामी निजाम का जिक्र आए तो जनाब कोड़े बरसेंगे और हाथ काटे जाएंगे और दुर्रे लगेंगे, ये बातें भी हैं। लेकिन भाई ये तो उस आदमी के लिए है जो चोरी करता है, जो बदकारी करता है, जो और उस तरह का कोई जुर्म करता है। आम आदमी के लिए तो उसमें सुकून ही सुकून है, सुख ही सुख है। इस गए गुरे जमाने में भी आप सऊदी अरब में देख लें कि वहां जराइम का क्या हाल है, वहां जराइम नहीं है। कितने आदमी हैं जिनके हाथ कटते हैं, हम हज और उमरे पे जाते रहते हैं, कितने आदमी हैं जो हमको हाथ कटे नजर आते हैं, लेकिन चोरी चोरी वहां बिल्कुल नहीं होती है। इसके बरक्स आप दुनिया के तरक्की याफ्ता ममालिक का हाल देख लें, वहां वहां क्या 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 हालात हैं। फिर यह है कि मुखातब की नफ्सियात का भी ख्याल रखें, उसका एहतराम करें जिससे बात करते हैं, और ये देखें कि आपका मुखातब कौन है, मुसलमान है चाहे बेअमल है बादअमल है, उसको बेअमल बादअमल समझते हुए, मुसलमान समझते हुए उसको दावत दें। अल्लाह ताला का भी हुक्म है कि या अय्युहल्लज़ीना आमनू आमिनू, कि ये लोगो जो ईमान लाए हो ईमान लाओ, यानी ये लोगो जो नाम के मोमिन हो सच्चे मोमिन बनो, ये लोगो जो फिकी और कानूनी मोमिन हो हकीकी माना में मोमिन बनो, बेअमल और बादअमल मुसलमान को काट फेंकने की बजाय या उसको काफर या फासिक करार देने की बजाय हमदर्दी के साथ है उसको मुतवज्जो करें और उसको मोमिन समझते हुए उसको ईमान लाने की दावत, ईमान कबूल करने की दावत दें। दूसरे की राय सुने, उसकी बात सुने, मानने वाली बात हो तो उसकी बात माने, और अगर वो काफर है तो देखें वो कैसा काफर है, अहले किताब में से है या वो आम काफर है। फिर यह है कि वो मोमन अगर हुआ है तो कहाँ से आया है, क्या वो पहले हिंदू था, ईसाई था, यहूदी था, ये सारी चीजें मद्देनजर रखते हुए दावत देनी चाहिए, बंदे बंदे में फर्क करना चाहिए। अगर आप इसराइल में हैं तो और तरह दावत दें, अगर आप सऊदी अरब में हैं तो और तरह दावत दें, पाकिस्तान में हैं तो और तरह दावत दें, अमेरिका में हैं तो और तरह दावत दें। मुखातब के हालात का, उसके माहौल का, उसकी नफ्सियात का ख्याल रखें, वो कहीं मसरूफ तो नहीं है, वो बीमार तो नहीं है, वो इम्तिहान की तैयारी में मशगूल तो नहीं है, उसके घर में उस वक्त कोई फंक्शन तो नहीं हो रहा है। ये सारी चीजें मद्देनजर रखकर बात करनी चाहिए, हालात को देखें, वसाइल को देखें, मौके को देखें, और अपने मुखातब का लिहाज करते हुए, एहतराम करते हुए, और खास तौर पर ये बात जहन में रखते हुए कि हर आदमी को अपना दीन प्यारा होता है, जो भी दीन हो, और हर आदमी को अपने दीनी रहनुमा दीनी पेशवा वो जो हैं वो प्यारे होते हैं। लिहाजा दूसरे के दीन का एहतराम के साथ जिक्र करें, दूसरे के दीनी पेशवाओं को गाली ना दें, बुरा भला ना कहें, उनका एहतराम करें। तो ये सारी चीजें जहन में रखकर आप बात करें, हत्ता कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम को हुक्म दिया कि फिरौन के पास जाओ, वो बागी हो गया, उससे बात करो, लेकिन वकूलुल्हा कौलन लयन, उससे नरम बात करना, वो तो खुदा बना बैठा है, जाते ही अगर बराह रास्त उसकी उस हैसियत पर हमला करोगे कि भाई तू अपने आप को खुदा क्यों समझता है, तो असल बात दावत की तो रह जाएगी, इसी बात में झगड़ा हो जाएगा तो बात खत्म हो जाएगी। लिहाजा फरमाया नहीं, उसके पास जाओ और उसकी मैं इस वक्त बड़ी मोटी है, उसका एक हद तक लिहाज करो और उससे जरा नरमी से बात करो। तो गुजारिश ये है कि आदमी को लठ नहीं चलानी चाहिए, देख के मौके के लिहाज से, हालात के एतबार से, सिचुएशन के एतबार से आदमी को अपने तरीका दावत जो है वो इख्तियार करना चाहिए। इसी से मिलती जुलती बात है कि हालात और वसाइल बदल जाए तो हुक्म बदल जाता है, फतवा बदल जाता है। ये भी देखना चाहिए कि किन हालात, आप देखें नबी पाक सल्लल्लाहु अलैहि वसल्लम मक्के में थे तो और तरीके पर अमल किया, वहां मार खाते रहे, साथी पिटते रहे, कोयलों पे उनको लिटाया जाता रहा, दहकती हुई आग पर उनको घसीटा जाता रहा, लेकिन सब कुछ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बर्दाश्त किया। लेकिन मदीना में आए, जब हालात बदले, वसाइल ठीक हुए, तो फिर आपने अपनी पॉलिसी बदल दी, फिर जंगे बदर हुई, फिर आपने मक्का फतह किया। ये दोनों जगह के हालात की वजह से फर्क है, अदरवाइज हमारा दीन वही है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम वही थे, सारी चीजें वही थी। हालात बदल जाएं, वसाइल बदल जाएं, सिचुएशन बदल जाए, तो हुक्म बदल जाता है। نبی پاک صلی اللہ علیہ وسلم کے پاس ایک آدمی آیا, اس نے پوچھا جی میں روزہ رکھ لیا کروں. وہ بوڑھا آدمی تھا, نبی پاک صلی اللہ علیہ وسلم نے کہا سفر میں روزہ رکھ لیا کروں. بوڑھا آدمی تھا, نبی پاک صلی اللہ علیہ وسلم نے کہا کہ نہ سفر میں روزہ نہ رکھا کرو. ایک جوان آدمی آیا, اس نے پوچھا جی میں سفر میں روزہ رکھ لیا کروں. نبی پاک صلی اللہ علیہ وسلم نے کہا کہ رکھ لیا کرو. تو حضرت روزہ روزہ ہی ہے تھا, رمضان کے روزے تھے, لیکن فرق پڑ گیا کہ ایک بوڑھا ناتواں کمزور آدمی ہے, اس کو کہا کہ تم سفر میں روزہ نہ رکھو. ایک جوان آدمی تھا, اس کو کہا کہ سفر میں روزہ رکھ لو. حالات کے بدل جانے سے فتوے میں تغیر آ جاتا ہے. حکم ہے کہ گناہ کو دیکھو تو پردہ پوشی کرو. اللہ خود بھی پردہ پوش ہے, وہ پردہ پوشی کو پسند کرتا ہے. لیکن یہ بھی حکم ہے کہ اپنے سامنے برائی دیکھو, پھل یغیر ہو بے ہی, تو اس کو قوت بازو سے ختم کرو. تو حضرات دیکھنا چاہیے, موقع کی بات ہے, حالات کی بات ہے. اگر کوئی گناہ ایسا ہے جو کسی بندے کی ذات تک محدود ہے, اس کے برے اثرات بھی اس کی ذات تک محدود ہیں, کسی وجہ سے اس کی باجماعت نماز رہ گئی ہے, کسی وجہ سے اس کا روزہ مس ہو گیا ہے, تو اس کا چرچا کرنے کی ضرورت نہیں ہے. پردہ پوشی کرو, یہ اس کی ذاتی کمزوری کوتاہی ہے, اس کو چھپاؤ, اس کو عام نہ کرو. لیکن اگر اس نے کہیں کوئی جعلی کرنسی بنانے کا اڈا بنایا ہوا ہے, بدکاری کا اڈا چلا رہا ہے, خوراک اور دوائیوں میں ملاوٹ کرنے کا اس نے کاروبار شروع کیا ہوا ہے, تو یہ چیزیں چھپانے کی نہیں ہیں. ان کی آگ حکومت کو, پولیس کو اطلاع کریں تاکہ ان کا سدے باب ہو. تو یہ ان چیزوں کا خیال رکھنا چاہیے. پھر ایک خاص بات یہ ہے کہ دعوت کے طریقے زمانے کے ساتھ ساتھ بدلنے چاہیے. نبی پاک صلی اللہ علیہ وسلم کو دیکھیں کہ آپ کے زمانے میں ایک طریقہ یہ تھا کہ لوگ اپنے مخاطبین کو گھروں میں بلاتے تھے, دعوت کرتے تھے. نبی پاک صلی اللہ علیہ وسلم نے بھی اپنے اہل خاندان کی دعوت کی اور ان کے سامنے دعوت دین پیش کی. اگر طریقہ ٹھیک ٹھاک ہے تو اس میں کوئی حرج نہیں ہے, اس کو آپ 100% قبول کر لیں. دوسرا طریقہ ان کے زمانے میں تھا کہ نذیر اریاں, کہ آدمی کپڑے اتار کر پہاڑی کے اوپر کھڑے ہو کر دعائی دیتا تھا اور لوگوں کو جمع کرتا تھا. نبی پاک صلی اللہ علیہ وسلم نے یہ طریقہ اختیار کیا, لیکن اس میں سے وہ جو اریاں والی بات تھی وہ نکال دی. آپ اسی طرح عام کپڑے پہن کر وہاں گئے, جس کا مطلب یہ ہے کہ بھئی اگر کوئی ایسا طریقہ ہو جس میں غلط اور صحیح دونوں چیزیں ملی ہوں اور غلط اور صحیح کو آپس میں سیپریٹ کیا جا سکتا ہو, تو غلط کو چھوڑ دیں اور صحیح کو اختیار کر لیں, اس میں کوئی ایسی بات نہیں. پھر نبی پاک صلی اللہ علیہ وسلم نے کہا کہ الحکمت و ذلت المومن, کہ حکمت تو گومن, عقل کی بات, دانائی کی بات, دانش کی بات تو مومن کی گمشدہ متاع ہے جہاں بھی ملے اس کو لے لینا چاہیے. تو لہٰذا آج کے دور میں جو نئے نئے طریقے پیدا ہوئے ہیں, یہ آڈیو ہے, ویڈیو ہے, انٹرنیٹ ہے, کمپیوٹر ہے, ٹی وی ہے, ریڈیو ہے, اور بہت سی چیزیں ہیں, ان چیزوں سے فائدہ اٹھانا چاہیے. ہمارا دین قیامت تک کے لیے دین ہے, اور تمدن کی ترقی سے, اکتشافات علم کی وجہ سے اور ایجادات کی وجہ سے جو نت نئے طریقے پیدا ہو رہے ہیں, نت نئے ذرائع پیدا ہو رہے ہیں, ٹیکنالوجی ڈیولپ کر رہی ہے اور اس کے نتیجے میں نئے نئے مسائل پیدا ہو رہے ہیں, تو بندہ مومن کا کام یہ ہے کہ ان مسائل کو ایڈریس کرے. نبی پاک صلی اللہ علیہ وسلم نے جب اپنے ایک صحابی معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ کو یمن کا گورنر بنا کر بھیجا, تو پوچھا کہ اگر کیسے فیصلے کرو گے. انہوں نے کہا کہ میں اللہ کی کتاب کے مطابق فیصلہ کروں گا. تو نبی پاک صلی اللہ علیہ وسلم نے کہا اگر کسی چیز کے بارے میں کتاب اللہ میں رہنمائی نہ ملی تو کیا کرو گے. تو حضرات یہ دیکھیے کہ یہ سوال کوئی میرے آپ جیسا آدمی نہیں کر رہا, خود نبی پاک صلی اللہ علیہ وسلم یہ سوال کر رہے ہیں, جس کا مطلب یہ ہے کہ نبی پاک صلی اللہ علیہ وسلم سمجھتے تھے کہ ایسی سچویشن ہو سکتی ہے کہ کسی چیز کا حکم براہ راست کتاب اللہ میں نہ ملے. تو جواب دینے والے نے جواب دیا پھر میں آپ کی سنت میں اس کا حل تلاش کروں گا. نبی پاک صلی اللہ علیہ وسلم پھر پلٹ کے کہتے ہیں اگر سنت میں بھی وہ نہ ملا تو کیا کرو گے. تو انہوں نے کہا کہ پھر میں اللہ کی دی ہوئی عقل سے اجتہاد کروں گا. اور نبی پاک صلی اللہ علیہ وسلم نے خوشی کا اظہار کیا کہ میرے امتی کو اللہ تعالیٰ نے صحیح بات سجھا دی ہے. تو اس سے معلوم یہ ہوتا ہے کہ اصولی رہنمائی تو کتاب و سنت میں ہر چیز کی ہے, لیکن بہت سی چیزیں ہیں جو تمدنی ترقی کے ساتھ ساتھ بدلیں گی, ان کی شکلیں بدلیں گی, ان کے انداز بدلیں گے, ان کے بارے میں حکم معلوم کرنے کے لیے کتاب اللہ اور سنت رسول اللہ کی روشنی میں اہل علم کو اجتہاد کرنا چاہیے. یہ خود نبی پاک صلی اللہ علیہ وسلم نے اپنی زندگی میں یہ بات کہی ہے. تو لہٰذا بندے کو چاہیے کہ وہ نئے نئے مسائل کو ایڈریس کرے اور اہل علم سے پوچھ کر ان کا حل تلاش کرے. اختلافی مسائل کے معاملے میں بھی دل بڑا ہونا چاہیے. اختلافی مسائل جو ہیں, پہلی بات تو یہ کہ ہر آدمی کو اپنی رائے رکھنے کا حق ہے. آپ اگر ایک رائے پہ رہ سکتے ہیں تو دوسرے کو دوسری رائے پہ رہنے کا حق دیں, اس کی رائے کا احترام کریں, معقولیت کے ساتھ بات کریں. اگر ٹھیک ہے اتفاق رائے نہیں ہوتا تو بہت سے مسائل ہیں جن پر خود اللہ نے بھی کہا کہ بھئی اختلاف رائے ہو تو کوئی بات نہیں ہے, لہذا وہ اپنی رائے پہ رہے, آپ اپنی رائے پہ رہیں. خامخواہ ایک ہی رائے پہ اوپر اکٹھا ہونے کی کوشش میں آدمی کو لڑنا جھگڑنا نہیں چاہیے جیسے ہمارے ہاں ہوتا ہے. پھر یہ ہے کہ دین کی دعوت دیں تو آپ دین کی طرف دعوت دیں, اپنے مسلک کی طرف دعوت نہ دیں. ہر مسلک کے حق میں دلائل ہیں, اور امام شافعی رحمۃ اللہ علیہ کا قول ہے کہ بھئی میں اپنے مسلک کو صحیح سمجھتا ہوں لیکن میں اس بات کا امکان تسلیم کرتا ہوں کہ میرا مسلک غلط ہو سکتا ہے، اور میں دوسرے کے مسلک کو غلط سمجھتا ہوں لیکن میں اس امکان کو تسلیم کرتا ہوں کہ دوسرے کا مسلک صحیح ہو سکتا ہے۔ اور امام مالک رحمۃ اللہ علیہ نے ایک مرتبہ نبی پاک صلی اللہ علیہ وسلم کی قبر کی طرف اشارہ کر کے کہا کہ اس قبر والے، اس صاحب قبر کے علاوہ دنیا کے ہر انسان کی رائے میں غلطی ہو سکتی ہے، اس قبر والے کی رائے غلط نہیں ہو سکتی، باقی سب کی رائے میں اختلاف کی گنجائش ہے۔ تو حضرات یہ حکمت کے حوالے سے آپ سمجھیں کہ یہ موٹی موٹی باتیں جو میں نے آپ کو بتائی ہیں۔ اس کے بعد دوسری بات ہے کہ موضع حسنہ سے کام لیں۔ موضع حسنہ کا مطلب یہ ہے کہ بھئی جہاں آپ حکمت سے کام لیتے ہیں وہاں آپ دلائل سے زیادہ کام لیتے ہیں، وہاں آپ اہل علم لوگ ہیں ان کے دماغ کو زیادہ اپیل کرتے ہیں، یہاں یہ بات ہے کہ عام لوگ ہیں آپ اس کے جذبات کو بھی اپیل کریں، خالی عقل کو اپیل نہ کریں، اس کے اندر کے انسان کو جگانے کی کوشش کریں، اس کے دل کے تاروں کو بھی چھیڑیں تاکہ دماغ کے ساتھ ساتھ اس کا دل بھی آپ کی بات کی طرف متوجہ ہو۔ پھر ایک بڑی بات یہ ہے کہ جس کے سامنے آپ بات کریں اس کو یہ تسلی ہونی چاہیے کہ آپ اس کے خیر خواہ ہیں، دعوت دینے سے آپ کا کوئی ذاتی مطلب، ذاتی مفاد وابستہ نہیں ہے، یہ بڑی ضروری بات ہے۔ اگر آپ کو کوئی آدمی بلا وجہ ذرا سی سوئی چبھو دے تو آپ فوراً ریئیکٹ کرتے ہیں کہ تو نے یہ کیا حرکت کی، آپ سوئی کی ذرا سی چبھن برداشت نہیں کرتے، لیکن اس کے برعکس اگر کوئی ڈاکٹر ہو اور وہ یہ فیصلہ کرے کہ بھائی آپ کے باقی حصہ جسم کو بچانے کے لیے آپ کی ٹانگ کاٹ دینا ضروری ہے تو آپ اس سے ٹانگ کٹوا آتے ہیں، کیوں؟ آپ کو پتا ہے کہ یہ ڈاکٹر میرا خیر کا ہے، اس کی کوئی ذاتی غرض میری ٹانگ کاٹنے سے وابستہ نہیں ہے، یہ محض میرے باقی حصہ جسم کو بچانے کے لیے میری ٹانگ کاٹنا چاہتا ہے، لہذا آپ ٹانگ کٹواتے ہیں۔ بالکل اسی طرح دائی جو ہے اس کا امپریشن اپنے مخاطبین کے اوپر یہ ہونا چاہیے کہ دائی کو دعوت دینے کی کوئی غرض، ذاتی غرض، کوئی ذاتی مفاد نہیں ہے، صرف یہ بات ہے کہ وہ اپنے مخاطب کی خیر خواہی چاہتا ہے، اس کو جہنم کا ایندھن بننے سے بچانا چاہتا ہے، یہ بات ہے۔ اگر اس کو یہ یقین ہو جائے تو جس طرح ڈاکٹر کے سامنے بندہ اپنی ٹانگ رکھ دیتا ہے کٹوانے کے لیے، اسی طرح وہ آپ کی ہر بات مان جائے گا۔ اور اس حوالے سے سب سے مؤثر بات یہ ہے کہ دائی کی اپنی زندگی اپنی دعوت کے مطابق ہونی چاہیے، یہ بڑی ضروری چیز ہے، اس کو خاص طور سے توجہ کے ساتھ سنیے اور پلے باندھیے کہ دائی کے پاس سب سے بڑا ہتھیار اس کی اپنی سیرت، اس کا اپنا کردار، اس کا اپنا کیریکٹر ہوتا ہے۔ لوگ لچھے دار باتوں اور تقریروں اور مقالوں سے اتنے متاثر نہیں ہوتے جتنا دعوت دینے والے یا صاحب کتاب یا صاحب خطاب کے طرز عمل سے، اس کے اخلاق سے، اس کی سیرت سے، اس کے کیریکٹر سے متاثر ہوتے ہیں۔ اس کو اپنی دعوت کا مکمل نمونہ ہونا چاہیے۔ اور سچی بات یہ ہے کہ ہمارے دور میں یہ ایک بڑی خرابی ہے کہ دعوت میں اور صاحب دعوت میں یہ بڑا تفاوت، بڑا فرق نظر آتا ہے۔ اور ایک مغربی مصنف نے بھی اسلام کی بڑی تعریف کی ہے لیکن اس نے یہ بات کہی ہے کہ دا پریزنٹ ڈے مسلم از دا گریٹسٹ ہرڈل ان دی وے آف اسلام، کہ دور جدید کا یہ جو آج کا مسلمان ہے یہ اسلام کے پھیلاؤ میں سب سے بڑی رکاوٹ ہے۔ لوگ جب اس کی سیرت دیکھتے ہیں، اس کی زندگی دیکھتے ہیں تو وہ بدک جاتے ہیں، پیچھے ہٹ جاتے ہیں کہ درخت اپنے پھل سے پہچانا جاتا ہے، کہ یہ قرآن کا حاصل ہے، یہ حدیث کا حاصل ہے، یہ اسلام کا حاصل ہے، یہ نتیجہ ہے ایک آدمی کی زندگی اس طرح ہو گئی۔ تو دائی کو اپنی اس بات، اپنی اس پوزیشن کو، اپنی اس حیثیت کو اچھی طرح سمجھنا چاہیے کہ وہ اسلام کا نمائندہ سمجھا جاتا ہے، لوگ اس کو دیکھ کر اسلام کے بارے میں رائے قائم کرتے ہیں، اور اس کا مؤثر ترین ہتھیار یہ ہے کہ وہ صحیح معنی میں سچا پکا پختہ کار جو ہے وہ مسلمان ہو، یہ بڑی ضروری بات ہے۔ اس حوالے سے امام غزالی رحمۃ اللہ علیہ نے اسی آیت کے حوالے سے کہ بالحکمت والموعظۃ الحسنۃ وجادلہم باللتی ہی، یا آسن کے حوالے سے ایک بات کی ہے کہ دعوتی نقطہ نظر سے انسانوں کو تین حصوں میں تقسیم کیا جا سکتا ہے۔ ایک حصہ ہے اہل علم و فکر، اصحاب کا، دانشور لوگوں کا، اگر ان سے بات ہو تو حکمت کے ساتھ بات کرو، وہ دلائل کی بات سے بات سنتے ہیں، وہ جذباتی باتوں میں نہیں آتے ہیں، لیکن اگر عام لوگوں سے معاملہ ہو تو وہاں موضع حسنہ، عمدہ نصیحت سے بات کرو، اور اگر کوئی ضدی جھگڑالو آدمیوں سے معاملہ ہو تو پھر وہ کہتے ہیں کہ وہاں آپ مجادلہ آسن، ان سے باس و مناظرہ کریں، کہ تینوں قسم کے لوگ دنیا میں پائے جاتے ہیں اور اس آیت میں تینوں طریقے بتا دیے ہیں، جہاں معاملہ جس طرح کا ہو اس طرح سے طریقہ اختیار کرنا چاہیے۔ مولانا اشرف علی تھانوی رحمۃ اللہ نے اپنے انداز میں ایک بات کہی ہے اور وہ بڑی صحیح بات ہے، और मुझे किसी और जगह वो बात देखने का मौका नहीं मिला। वो कहते हैं कि हर दावत के मौके पर ये तीनों तरीके ही आदमी साइमल्टेनियसली इस्तेमाल करता है। वो कहते हैं जब हम किसी को दावत देते हैं तो उसके अंदर पहले से जो चीज गलत दाखिल हुई होती है उसको निकालना चाहते हैं और बाहर से कोई अच्छी चीज उसके अंदर दाखिल करना चाहते हैं। अगर एक आदमी काफर और मुशरक है तो हम उसके अंदर से कुफर और शिर्क को निकालना चाहते हैं और ईमान और इस्लाम को दाखिल करना चाहते हैं। वो कहते हैं ये मुरक्कब अमल है, दोनों चीजें साइमल्टेनियसली होती हैं। जो चीज अंदर से निकालते हैं जाहिर है कि जरा उसके साथ थोड़ा सा स्ट्रगल करनी पड़ेगी, वहां आदमी को मुजादला आसन से बासो तकरार से काम लेना चाहिए, थोड़ा झगड़ा होगा वहां ये काम करना चाहिए। और वो कहते हैं कि जहां जब कोई चीज दाखिल करनी है तो वहां हिकमत और मौज़ा हसना से काम लेना चाहिए। इसलिए वो कहते हैं कि जब भी मौका हो हर मौके के ऊपर आदमी ये दोनों तीनों तरीके जो है ये साइमल्टेनियसली इस्तेमाल करता है। इसलिए बंदे को ये करना चाहिए कि जनाब एक ही वक्त में वो हिकमत से भी काम लेता है, मौज़ा हसना से भी काम लेता है और मुजादला आसन से भी काम लेता है। अब आखिर में बात रह जाती है कि मैंने अर्ज किया था कि एक वार्निंग है उन लोगों के लिए जो ये काम करते हैं और उस तरीके पर करते हैं जो करना चाहिए, तो अल्लाह ताला ने उनके लिए एक वार्निंग है। बात यह है कि जब आदमी दावत देता है अगर उसकी दावत कामयाब होती है, लोग उसकी बात सुनते हैं, कबूल कर लेते हैं, फिर कोई मसला नहीं है। मसला वहां पैदा होता है जहां एक आदमी सही तरीके पर सही दावत लोगों के सामने पेश करता है, फिर वो कामयाब नहीं होता, असर नहीं होती। नूह अलैहिस्सलाम की अजमत को सलाम, उन जैसा आदमी तो कोई पैगंबर ही हो सकता है जो 950 बरस तक एक बात कहता रहता है, कामयाब नहीं होता है लेकिन फिर भी वो अपनी बात के ऊपर कायम रहता है। वरना एक आम दाई जब काम करता है, मेहनत करता है, उसकी मेहनत फल नहीं लाती है तो तीन बातें हो सकती हैं। पहली बात तो ये कि वो इस सोच में पड़ सकता है कि जी मेरी दावत तो गलत नहीं है। दूसरी बात यह कि वो ये सोचता है कि जी मेरा तरीकेकार तो गलत नहीं है। तीसरी बात यह कि वो सोचता है कि मेरे मुखातिबीन वो लोग तो नहीं है जिनके बारे में अल्लाह ने कहा है कि खत्म अल्लाह अला कुलूबहिम। तो ये तीनों बातें बड़ी खतरनाक हैं अगर एक आदमी इस नतीजे पर पहुंचता है। लिहाजा अल्लाह ताला ये कहता है कि देखो तुम्हारा काम दावत पेश करना है, तुम्हारा काम कोशिश करना है, तुम दावत पेश करो, कोशिश करो, कोशिश को कामयाबी से हमकिनार करना, दावत के लिए कबूल, दावत की कबूलियत के लिए लोगों के दिल खोलना, ये तुम्हारा काम नहीं है, ये मेरा काम है। अल्लाह ताला ये कहता है इन्ना रब्बा का हुआ आलम बिमन दल्ला अन सबीलिही वा हुआ आलम बिल मुहतदीन, कि इस बात को तो अल्लाह ही जानता है कि कौन गुम करदा रहा है और किसको राह हिदायत मिलने वाले। तुम अपना काम करो, अल्लाह का काम अपने जिम्मे ना लो। अल्लाह का काम है कबूलियत की दिल खोलना और तुम्हारा काम है कबूलियत की कोशिश करना, कोशिश करना तुम्हारा काम है, उस कोशिश को कामयाबी से हमकिनार करना ना करना ये अल्लाह का काम है, तुम अल्लाह का काम अपने जिम्मे ना लो। और अगर और बहुत से लोग ऐसे गुजरे हैं जो इस मौके के ऊपर इस मोड़ के ऊपर से गलत मोड़ मुड़ गए हैं। मौलाना अबुल कलाम आजाद मरहूम मगफूर बड़े पाए के आलिम और मुकर्रर और खतीब गुजरे हैं, जबान के भी बादशाह थे, कलम के भी बादशाह थे। उनका ख्याल था कि भाई अल्लाह ताला ने मुझे लिखने और बोलने की वो सलाहियत दी है कि मैं जब तकरीर करूंगा, मैं जब लिख के लोगों से अपील करूंगा तो कब्र से मुर्दे भी उठ खड़े होंगे। उनको वो रिस्पांस नहीं मिली जिसकी उनको तवक्को थी। चुनांचे उन जैसा बड़े बड़े लेवल का आदमी अपने एक दोस्त को अपने एक खत में लिखता है कि मेरी जिंदगी का असल मातम यह है कि मैं उस दौर में भेज दिया गया हूं जिसका मैं आदमी नहीं था। चुनांचे वो उनकी वही दावत थी जो मौलाना सैयद अबुल आला मौदूदी मरहूमा मगफूर की है, लेकिन वो फिर इसको छोड़कर कांग्रेस के साथ शामिल होकर हिंदुस्तान की आजादी की जंग लड़ने लग गए। तो ये बड़ा खतरनाक मोड़ होता है। बंदे को ये समझना चाहिए कि मेरी कोशिश का बराबर होना ना होना ये अल्लाह के हाथ में है। वो पंजाबी का एक शेर है कि माली दा कम पानी लाना ते पर पर मशकां लावे, मालिक दा कम फल फूल लाना लावे या ना लावे। माली का काम पानी लगाना है, कोशिश करना है, उस पानी लगाने और कोशिश के नतीजे में अल्लाह ताला रोईदगी पैदा करता है कि नहीं, ये अल्लाह का काम है। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी ये बात कही है कि असायु मिन्नी वाल इतमाम मिन अल्लाह, कोशिश करना मेरा काम है, उस कोशिश को बराबर करना ना करना अल्लाह का काम है। लिहाजा ये वार्निंग है कि जो आदमी दीन का काम करता है उसको कोई गलत तरीके नहीं इख्तियार करने चाहिए, दावत को छोड़ना नहीं चाहिए, उनको कोई चलते हुए सस्ते नुस्खे नहीं इख्तियार करना चाहिए, तब्दीली करनी चाहिए जैसा कि मैंने अभी वजाहत की थी, लेकिन किताब और सुन्नत की हदूद के अंदर रहते हुए। آپ طریقہ کار بدل سکتے ہیں. تو حضرات یہ ایک وارننگ تھی آخر میں جو میں نے آپ سے عرض کی کہ اس وارننگ کو بھی ذہن میں رکھنا چاہیے بندے کو چاہیے کہ اپنے حصے کا کام کرے, کوشش کرے کوشش کرے کوشش کرتا ہوا اللہ کے پاس چلا جائے. اللہ بندے سے یہی پوچھے گا کہ تو جو کام کر سکتا تھا وہ تو نے کیا کہ نہیں, اللہ یہ نہیں پوچھے گا کہ تو نے لوگوں کا دل چیر کے اس کے اندر حق ڈال دیا کہ نہیں. تو حضرات یہ میری گزارشات ہیں اس آیت کے حوالے سے. تو میں اللہ تعالیٰ سے دعا کرتا ہوں کہ اللہ تعالیٰ ان گزارشات کی روشنی میں مجھے بھی اور آپ کو بھی اپنا اپنا جائزہ لینے کی توفیق عطا فرمائے, اور ہمارے اندر جس جس پہلو سے کوئی کمی کوتاہی کمزوری پائی جاتی ہے اللہ تعالیٰ ہمیں وہ دور کرنے کی توفیق عطا فرمائے. وما علینا الا البلاغ.
visit tazkir.org.